سبھی سننے والوں کو بہت بہت السلام علیکم. آپ سن رہے ہیں وائس آف امریکہ واشنگٹن کے لائیو اسٹوڈیو سے محمد عاطف کو پروگرام عاطف آن سن رائز میں. یہ پروگرام جو کہ آپ سن رہے ہیں اس وقت اردو وی او اے ڈاٹ کام پر لائیو اور اس کے ساتھ ساتھ ایف ایم 96 ساہیوال اور اس کے گرد و نواح میں ایف ایم سن رائز کے نیٹ ورک پر. سبھی سننے والوں کو بہت بہت خوش آمدید آج کے اس پروگرام میں جو کہ آپ کے لیے پیش کیا جائے گا اب سے لے کر رات کے ٹھیک 10 بجے تک پاکستانی وقت کے مطابق اور واشنگٹن کی گھڑیوں کے مطابق اب سے لے کر دوپہر کے 12 بجے تک. اور ایز یوزول ساہیوال میں بھی ہماری ٹیم کے ایک بہت ہی اچھے ممبر جو کہ کل بھی ہمارے ساتھ تھے آج بھی ہمارے ساتھ موجود ہیں. میری ویلکم ٹو دا شو. اور کیسے مزاج ہیں؟
تھینک یو سو مچ آتی, میں بالکل ٹھیک ٹھاک ہوں. آپ سنائیے کیسے ہیں, مزاج ٹھیک ہیں؟
بالکل ٹھیک میری, تھینک یو ویری مچ. میری آج کا جو پروگرام ہے اس کے بارے میں ہم اپنے سننے والوں کو بتاتے چلیں اور اس کے بعد پھر اپنی بات چیت بھی کرتے ہیں. آج کے پروگرام میں امریکہ میں ایک انتہائی ناخوشگوار واقعہ ہوا ہے جس کے بارے میں میں چاہتا ہوں کہ آج بات کی جائے. اور اس واقعے میں 3 امریکی مسلمان اسٹوڈنٹس کو قتل کیا گیا ہے. یہ کل واقعہ پیش آیا. یونیورسٹی آف نارتھ کیرولائنا کے یہ 3 مسلمان امریکی اسٹوڈنٹس وہاں کے اسٹوڈنٹس تھے اور ان کو ان کے اپارٹمنٹ میں مبینہ طور پر ایک شخص نے, جسے اب گرفتار کر لیا گیا ہے, اس شخص کا نام ہے کریگ سٹیفن, اس نے ان کے اپارٹمنٹ میں گھس کر انہیں گولیاں مار کر ہلاک کیا. اور خدشہ ظاہر کیا جا رہا ہے کہ یہ ہیٹ کرائم تھا, یعنی ان کے عقیدے ان کے مذہب کی بنیاد پر انہیں قتل کیا گیا ہے. بہت ہی افسردہ خبر ہے یہ تمام امریکیوں کے لیے اور امریکہ میں بسنے والے تمام مسلمانوں کے لیے. خاص طور پر بڑی الارمنگ اور بڑی افسردہ خبر ہے کہ 3 اسٹوڈنٹس جن کا کسی بھی قسم کے نفرت انگیزی سے, کسی بھی قسم کے اور غیر قانونی کام سے تعلق نہیں تھا, انہیں صرف اس بنیاد پر مار دیا گیا کہ ان کا عقیدہ اسلام تھا. اگر یہ بات ثابت ہو جاتی ہے, ابھی تک یہ بات ثابت نہیں ہوئی لیکن پولیس اس کو انویسٹیگیٹ کرنے کی کوشش کر رہی ہے. اور اس سے بھی زیادہ افسوسناک بات یہ ہے کہ ان میں سے 2 اسٹوڈنٹس جو تھے ان کی دسمبر میں, یعنی تقریباً 1 سے 1.25 مہینہ پہلے ان کی شادی ہوئی تھی اور وہ دونوں اس اپارٹمنٹ میں اکٹھے رہتے تھے. جو مرد تھا, یعنی جو ہسبینڈ تھا, میاں تھا, اس کی عمر 23 سال تھی اور وہ ڈینٹسٹری ڈپارٹمنٹ میں سیکنڈ ایئر کا اسٹوڈنٹ تھا. اور اس کی بیوی یسر محمد, جس کی عمر 21 سال تھی, وہ ابھی اپنا انڈر گریڈ شروع کرنے والی تھی. اور اس کے علاوہ اس کی یسر کی چھوٹی بہن جس کی عمر صرف 19 سال تھی, وہ بھی ابھی اپنے کالج کی اسٹڈیز کو آگے لے کر جا رہی تھی. تو یہ ایک بہت ہی ایسا واقعہ ہوا ہے جس پر امریکہ میں بسنے والے تمام مسلمان بہت زیادہ پریشان ہو گئے ہیں کہ کہیں ان کے خلاف ایک دم سے ہیٹ کرائم, یعنی نفرت انگیزی پر مبنی جرائم کا آغاز نہ ہو جائے. اور یہ ہوا اس لیے ہے, میڈی اپنے سننے والوں کو یہ بھی بتاتے چلیں کہ یورپ میں ISIS, جس کو اسلامک اسٹیٹ آف سیریا اینڈ عراق یا داعش کے نام سے جانا جاتا ہے, جو کہ عراق اور شام میں اپنی ایک سلطنت قائم کر چکی ہے, سلطنت اسلامیہ قائم کر چکی ہے, خلافت قائم کر چکی ہے, وہ مغرب کے مختلف ممالک میں اس کے جو فائٹرز ہیں جو یہاں سے مغربی ملکوں سے گئے تھے وہاں لڑنے کے لیے, اب جب وہ واپس آئے ہیں اپنے ممالک میں تو انہوں نے آ کر دہشت گرد کاروائیوں کا سلسلہ شروع کر دیا ہے. تو اس کی وجہ سے مسلمانوں پر بہت زیادہ ایک دم سے پریشر محسوس کیا جا رہا ہے ان ممالک میں, اور بہت سارے لوگ جو کہ بلا سوچے سمجھے اپنے ہاتھ میں قانون لے لیتے ہیں اور یہ سوچتے ہیں کہ مسلمان نان مسلمز کو مار رہے ہیں اور وہ اس کا بدلہ لینے کے لیے مسلمانوں پر اٹیک کرتے ہیں, وہ اکثر اس قسم کے ہیٹ کرائمز کا ارتقاب کرتے ہیں.
ایگزیکٹلی بات سوچنے والی عاطف کے, مطلب چونکہ امریکہ کے بارے میں کہا جاتا ہے اٹ از اے سیفیسٹ کنٹری, تو اتنے سیف کنٹری میں بھی اس طرح کا جو ایک بڑی افسردہ سی خبر جو آپ نے سنائی ہے, ایک ثانیہ ہو چکا ہوا ہے اور یہ بہت ہی پریشان کن سچویشن ہے. ایز یو سیڈ کہ مسلمانوں کے لیے وہاں کے بسنے والے جو امریکہ میں لوگ ہیں وہ یہ سوچتے ہوں گے کہ پتہ نہیں ہمارے اگینسٹ بھی ایسا کچھ ہوگا, بٹ یہ واقعے میں اس کو اگر دیکھا جائے تو واقعے میں ایسی افسوسناک اور بڑی پریشان کن سچویشن ہے کہ ایسا ہوا کیوں ہے. اور جو کہ ان کی جو پولیس ہے یا ان کے جو انویسٹیگیشن ادارے ہیں وہ اس کے پیچھے کام بھی کر رہے ہوں گے کہ اس کے پیچھے کاز کیا تھا, وجہ کیا تھی, ریزن کیا تھی کہ جو اتنا मतलब एक सीनियर स्टेप लिया गया है।
जी हाँ बिल्कुल, ये वजह तो अब इदारे जानने की कोशिश करेंगे, क्योंकि उस शख्स को जिसने मुबैना तौर पर इन्हें कत्ल किया है उसे गिरफ्तार कर लिया गया था और अब उससे तफ्तीश की जाएगी। लेकिन जो इब्तदाई मालूमात हैं उसके मुताबिक ये शख्स एथियस्ट है, यानी ये किसी मजहब पे यकीन नहीं रखता, खुदा पे यकीन नहीं रखता। उसने इन तीनों दो लड़कियों और एक लड़के को कत्ल किया है, और मजीद इन्वेस्टिगेशन जब होंगी और मजीद खबरें सामने आएंगी तो यकीनन हम इस बारे में आगे भी चलकर बात करते रहेंगे। लेकिन इसमें सोशल मीडिया ने बहुत भरपूर किरदार अदा किया, मेरी ट्विटर पे, फेसबुक पे और बाकी जो सोशल मीडिया की आउटलेट्स हैं। देखिए कल हम बात कर रहे थे सोशल मीडिया की कि वो कैसे उसका इस्तेमाल जो है वो कंस्ट्रक्टिव भी हो सकता है और उसका इस्तेमाल बेरारवि की तरफ भी लेके जा सकता है, डिस्ट्रक्टिव भी हो सकता है। लेकिन इस केस में खासतौर पर सोशल मीडिया ने बहुत ही कंस्ट्रक्टिव रोल प्ले किया। अमेरिका में जितनी भी सोशल मीडिया आउटलेट्स हैं उसके ऊपर टॉप हेडलाइंस यानी टॉप इशू या टॉप टॉपिक जो था वो इन तीनों मुसलमानों का कत्ल था, और उसके बाद जो मेन स्ट्रीम अमेरिकन मीडिया है उसने भी अपने फ्रंट पेजेस पर हेडलाइंस में इस खबर को कवरेज देना शुरू कर दी, और उसके बाद हमने देखा कि ये हर जगह पर इस बारे में बात हो रही है। बहरहाल आज के प्रोग्राम के हवाले से आपको बता दूं कि हम इस बारे में भी बात करेंगे। कुछ एक पैकेज भी है अमरीकी जो मुसलमान अमरीकी हैं उनकी जिंदगी के बारे में हम आपको इस शो में बताते हैं। तो आज भी हम एक मुसलमान अमरीकी की जबानी उनकी कहानी सुनेंगे कि वो क्या करते हैं अपने प्रोफेशन में और क्या कुछ अचीवमेंट्स हैं उनकी। इसके साथ साथ कुछ क्रिकेट के बारे में भी मेडी बात की जाएगी, क्योंकि क्रिकेट वर्ल्ड कप शुरू होने से पहले ये हमारा आखिरी शो है इस हफ्ते का, और परसों जी फ्राइडे को क्रिकेट।
ओके सॉरी टू इंटरप्ट यू, बात यह है कि उसके हवाले से, क्रिकेट के हवाले से तो आज हमारे पास बहुत अच्छी न्यूज है और बहुत ही कह सकते हैं कि
बिल्कुल
सिग्नल है।
बिल्कुल
सही कि क्या
सही कह रहे हैं आप मैडी। तो मेरा ख्याल है पहला गाना प्ले करते हैं। कल हमने जाते जाते शो में इब्रारुल हक को प्ले किया था, लेकिन चूंकि दौरानिया बहुत कम रह गया था शो का, सिर्फ 2 मिनट रह गए थे शो के खत्म होने में, इसलिए हम वो गाना पूरा नहीं चला सके। तो आज हमने सोचा कि क्यों ना इस गाने से स्टार्ट किया जाए। तो आपके लिए हम प्ले करेंगे इब्रारुल हक की आवाज, सॉन्ग का टाइटल है इश्क दी बूटी। ये गाना सुनते हैं, और आपको ये भी बता दें कि अगर आप हमें इस प्रोग्राम के बारे में अपनी राय देना चाहते हैं तो फेसबुक के ऊपर आकर लिखिए मोहम्मद आतिफ VOA और उसके बाद हमें अपनी राय से आगाह कीजिए। और इसके साथ साथ कुछ नंबर्स भी हैं जिन पर आप हमें अपनी राय दे सकते हैं, दैट इज 4040111 96, एंड आई विल स्टॉप टॉकिंग वेन एवर द सॉन्ग इज रेडी। मैं अभी तक बोले इसलिए जा रहा हूं कि गाना इन नहीं हो रहा है, जो ही गाना प्ले कर दिया जाएगा तो फिर मैं आपके और इस गाने के दरमियान बिल्कुल रुकावट नहीं बनूंगा।
कल मैं भी ये सोच रहा था कि लास्ट में
सिकंदर मिट्टी अंदर सोने सोने मुखड़े सुंदर मिट्टी अंदर फिर सब नहीं तुर जाना है मिट्टी लगाइए नाल रब दे हाए ते जिनू प्रीत निभान दा बल आऊंगा दल दुनिया दगे दा ना दूजा ते जिनू यार वंजान दा बल आऊंगा उठ संगिया उठ संगिया लै लै अल्लाह दा नां ते बूटी बीज लै चंबे वाली बूटी बीज लै हक वाली बूटी बीज लै उठ संगिया लै लै अल्लाह दा
آپ سن رہے تھے ابرار الحق کی آواز, اٹھ بندیا لے لے اللہ دا نا تے بوٹی بیج لے. اور گانا ہم نے آپ کے لیے اس لیے پلے کیا کہ کل آپ کو یہ پورا سنا نہیں سکے تھے. بہت ہی خوبصورت کلام ہے, بہت ہی اچھا ابرار الحق نے اس کو گایا بھی ہے. میری آج کے پروگرام کے حوالے سے ہم نے جیسے پہلے بھی بتایا تھا کہ پیکج تو پلے ہوگا ہی, کیونکہ ہمارے ہر پروگرام میں کوئی نہ کوئی پیکج ضرور ہوتا ہے. اور ہم اپنے پروگرام میں جو امریکہ میں بسنے والے مسلمان ہیں ان کی زندگیوں کے بارے میں بھی بات چیت کرتے ہیں. آج ابتدا ایک ایسے واقعے سے کرنی پڑی جو کہ بالکل اچھا نہیں ہے, بڑا افسوسناک واقعہ ہے. لیکن آن دی ادر ہینڈ امریکہ میں بہت سے ایسے مسلمان بستے ہیں جو کہ بہت ہی سکسیزفل زندگیاں گزار رہے ہیں, نہ صرف اپنی زندگی کو بہتر کر رہے ہیں بلکہ امریکہ میں بسنے والے دوسرے تمام لوگوں کی زندگیوں کو بھی بہتر بنا رہے ہیں, مختلف شعبوں میں کام کرتے ہیں. آج جن صاحب کا ہم نے چناؤ کیا ہے ان کا نام ہے اصغر کاظم, اور یہ ایک فائنینشیل اینالسٹ ہیں. اور یہ پلانر بھی ہیں, فائنینشیل پلانر بھی ہیں, مختلف جو ادارے ہوتے ہیں ان کو جب کنسلٹ کرنا ہوتا ہے اپنی پالیسیز کے حوالے سے, اپنی بجٹنگ کے بارے میں اور اپنے ایکسپنسز کے بارے میں کنسلٹیشن کرنی ہوتی ہے, تو وہ آتے ہیں فائنینشیل ایڈوائزرز اور اینالسٹس کے پاس. تو اصغر کاظم بھی کچھ ایسا ہی کام کرتے ہیں اور یہ رپورٹ سنتے ہیں جو کہ تیار کی ہے خالد حمید صاحب نے. خالد حمید کا نام کسی کے لیے بھی نیا نہیں ہوگا, بہت ہی مشہور آواز ہیں وائس آف امریکہ کی. اور میڈی اس کے ساتھ ساتھ ہم اپنے سننے والوں کو یہ بھی بتا دیں کہ ہمارے پروگرام کا فارمیٹ وہی ہے, یعنی آپ کے وہ دوست جو کہ ہمیں کال کرتے ہیں گانے سننے کی فرمائش کرنے کے لیے یا میسج کرتے ہیں, ان سے آج پھر معذرت کرنی پڑے گی.
مجھے ایک بہت اچھا میسج آ چکا ہے جو کہ میں اس کا جواب دینا چاہ رہا تھا, بٹ میں نے سوچا کہ چلیں ابھی تھوڑا سا, چونکہ ہمارا پیکج بھی چلے گا, پیکج کے بعد پھر اس سوال کا جواب بھی دیں گے اور اس پہ کچھ تھوڑا بہت کامنٹ آپ کے بھی لوں گا, کچھ میں بھی دوں گا. سو کیا کہتے ہیں, پہلے پیکج چلا لیا جائے؟
جی بالکل, پیکج چلاتے ہیں. تو یہ پیکج سنتے ہیں اور اس کے بعد آ کے پھر آپ کے پاس جو کامنٹ آیا ہے اس پر بات کرتے ہیں.
السلام علیکم سامعین, آج ہم آپ کو ملوا رہے ہیں جناب اصغر کاظم سے جو ایک نوجوان فائنینشیل پلانر ہیں. تو آپ کیا کچھ پلان کرتے ہیں, کیسے کرتے ہیں؟
ہماری جو کمپنی ہے اس میں کافی سارے امپلائیز ہیں, میں خود تو جو لوگ اپنی بزنس میں ہیں ان کے لیے پلاننگ کرتا ہوں. تو کیا ہوتا ہے یہاں پہ کہ جو لوگ اپنی بزنس ان کی اپنی ہوتی ہے, ان کو اپنی میڈیکل انشورنس اور اپنا ریٹائرمنٹ پلان اور ساری چیزیں خود سے کرنی پڑتی ہیں اپنے لیے اور اپنے امپلائیز کے لیے, تو ہم اس میں اسپیشلائز کرتے ہیں.
تو آپ دوسری کمپنیز کو جو کاروبار کر رہی ہیں ان کو آفر کرتے ہیں, پیشکش کرتے ہیں اور ایک پلان بنا کے دیتے ہیں ان کے لیے؟
بالکل. تو ہر کمپنی جو ہے اس کا ڈفرینٹ گول ہوتا ہے, ہر کمپنی کا اپنا ایک گول لے کے چلتے ہیں, ہر کمپنی کا سائز الگ ہوتا ہے, ان کے کتنے وہ پروفٹ میں ہیں یا لاس میں ہیں سب ڈفرینٹ ہوتا ہے. تو ہر کمپنی کا ایک کسٹمائز پلان بناتے ہیں جو ان کے لیے سوٹیبل ہو یہاں کے جو ٹیکس لاز ہیں اس کے حساب سے.
تو موجودہ جو فائنینشیل کرائسس ایک قسم کا ہے پوری دنیا میں, تو اس کا بھی کچھ اثر پڑتا ہے آپ کے اس کاروبار پر؟
بالکل اثر پڑتا ہے. آپ کیا ہوتا ہے کہ جب اتنی زیادہ لوگوں کے ذہن میں انسرٹنٹی ہوتی ہے تو وہ کوئی ایسا ڈیسیجن نہیں لیتے جس سے وہ لمبے عرصے کے لیے بائنڈ ہو جائیں, تو وہ کافی مشکل ہوتا ہے کلائنٹس کو سمجھانا کہ یو نو جو کچھ بھی ہو رہا ہے اس کا اینڈ میں کیا نتیجہ ہوگا, لیکن ان کو پھر بھی اپنی پلاننگ تو کرنی ہے. تو بالکل فرق پڑتا ہے.
تو اس وقت آپ کی کمپنی میں کتنے ملازمین ہیں, کتنے اسٹاف ہے آپ کا؟
9 لوگ ہیں اس وقت ہماری.
تو آپ اس کو مزید بڑھانا چاہ رہے ہیں یا مطمئن ہیں آپ اس سے؟
ہمارے کلائنٹس تو ہر جگہ ہیں, کیلیفورنیا میں بھی ہیں, نیوجرسی میں بھی ہیں, ڈیلاویئر میں بھی ہیں, ہر جگہ ہیں. تو آفس تو ہم یہیں پہ رکھیں گے, نیوجرسی میں ہمارا بیس ہے, پرنسٹن نیوجرسی میں. لیکن ایفیشنسی میرے لیے سب سے ضروری ہے, تو ایفیشنسی کے لیے آئی تھنک 2 اور ہم لوگ ہائر کریں گے اور نئے جو سسٹمز ہیں وہ یوز کریں گے تاکہ ہم اپنے کلائنٹس کو اچھی سروس دے سکیں.
سامعین, اصغر کاظم کی گفتگو آپ نے سنی جو ایک فائنینشیل پلانر ہے اور اچھے ارادے رکھتے ہیں مستقبل کے لیے بھی. خالد حمید, اردو, وائس آف امریکہ, واشنگٹن.
جی آپ سن رہے تھے خالد حمید صاحب کی آواز میں اصغر کاظم سے جو گفتگو کی اس کے بارے میں. تو میری جیسا کہ میں پہلے پیکج پہ جانے سے پہلے یہ بات کر رہا تھا کہ امریکہ از اے میلٹنگ پاٹ, یہاں پر ہر رسل, ہر رنگ, ہر مذہب کے لوگ رہتے ہیں اور ایکولی کنٹریبیوٹ کرتے ہیں اپنے معاشرے میں, امریکن سوسائٹی میں اور ہر قسم کے کاموں میں. تو اسی طرح اصغر کاظم بھی ایک کامیاب بزنس کا آغاز کر چکے ہیں اور اس کو مزید بڑھانا چاہتے ہیں.
اگزیکٹلی, اور لوگوں کو ہیلپ آؤٹ بھی کر رہے ہیں کہ ان کو, انفیکٹ جس طرح انہوں نے پہلے وہ بات کر رہے تھے کہ لوگ کنفیوز ہوتے ہیں کوئی بھی اسٹیپ لینے کے لیے, وہ ان کا پس جو بھی پروفیشنل اسٹیپ ہوتا ہے, بزنس کا ہو, جاب کا ہو, وٹ ایور, تو اس کو کنسلٹینسی پرووائڈ کرتے ہیں, اچھے مشورے دیتے ہیں. اور ان سے یہ ہوتا ہے کہ مطلب وہ خود پاکستانی ہے, آف کورس, جیسے آپ کل بات کر رہے تھے کہ اگر ایک ٹیلنٹڈ پرسن کسی بھی جگہ پہ جا کے, آؤٹ آف کنٹری جا کے اگر وہ پرفارمنس دیتا ہے, پرفارم کرتا ہے, تو اس میں جو اس کا جو مدر ٹاؤن ہوتا ہے, مدر کنٹری ہوتا ہے, وہ اس کو پریزنٹ کر رہا ہوتا ہے, بیسیکلی نام اس کے ملک کا بن رہا ہوتا ہے. تو ایسے ہی اصغر کاظم اگر وہاں پہ کام کر رہے ہیں تو وہ پاکستانیوں کو بھی ہیلپ آؤٹ کر رہے ہیں, اس کے ساتھ ساتھ ان کی وجہ سے بہت سارے لوگ اور بھی سیٹل ہو رہے ہیں.
جی بالکل درست کہہ رہے ہیں آپ, اور میرا خیال ہے اب وقت ضائع کیے بغیر ہم جلدی سے وہ کامنٹ جاننا چاہتے ہیں جو آپ کے پاس آیا ہوا.
ایگزیکٹلی عائشہ نے مجھے میسج کیا اور انہوں نے پوچھا ہے کہ امریکہ میں یہ جو سانحہ ہوا ہے اور امریکنز جو ہیں دے آلویز ٹاک اباؤٹ دے آلویز اگینسٹ دا ٹیررزم, سو یہ اگر ٹیررزم ہے تو کیا اس واقعے کو وہ جسٹیفائی کریں گے؟ کیا ان کے ادارے جو ہیں یا امریکنز ہیں, امریکن انٹیلیجنس جو ادارے ہیں, ڈپارٹمنٹس ہیں, پولیس ہیں, وہ اس چیز کو جسٹیفائی کرے گی؟ کیا واقعی میں انصاف ہوگا ان لوگوں کے ساتھ کیونکہ وہ مسلمان ہیں اور کیونکہ ان کا مدر ٹاؤن بھی نہیں ہے؟
جی عائشہ آپ کا سوال بڑا ویلڈ سوال ہے, بڑا درست سوال ہے. کیا ہوگا اس میں آ کے, کیا اس شخص پر یہ الزام ثابت ہوگا, کیا وہ واقعی مجرم ہے یا نہیں ہے, یہ تو اب فیصلہ قانون نے کرنا ہے. لیکن جب بات کی جاتی ہے قانون نافذ کرنے والے اداروں کی, قانون کی, تو ایک بات ذہن میں رکھنا بہت زیادہ ضروری ہے, اور وہ یہ ہے کہ یہاں پر قانون نافذ کرنے والے ادارے کسی بھی شخص کی مدد کرنے کے لیے اس کا نام, اس کا رنگ یا اس کا مذہب نہیں دیکھتے. وہ صرف یہ دیکھتے ہیں کہ یہ شخص مجرم ہے یا ملزم ہے یا ملزوم ہے, اس کے بعد باقی ادارے جو ہیں, کیونکہ یہاں جو سٹرکچر ہے نا عائشہ اداروں کا, وہ ایسا بنا ہوا ہے کہ یہاں پر اس چیز کو چھپانا ناممکن ہو جاتا ہے. جیسے ہوتا ہے نا جو ڈیولپنگ کنٹریز ہیں وہاں پر چونکہ ادارے کمزور ہوتے ہیں اور اتنا زیادہ کلوزلی ان کو مانیٹر نہیں کیا جاتا, اس لیے ہم نے یہ بھی دیکھا ہے کہ بعض اوقات پولیس مجرم کو بچانے کے لیے ثبوت تک بدل دیتی ہے اپنی تحقیقات میں, اپنی ایف آئی آر میں, اپنی انویسٹیگیشن رپورٹ میں, اور جو یہ کہہ لیجئے کہ جو ثبوت ریکور کیے جاتے ہیں جائے وقوع سے یا کرائم سین سے, ان کو بدل دیا جاتا ہے, مینیپولیٹ کر دیا جاتا ہے. تو یہاں پہ وہ ممکن نہیں ہے. پہلی چیز تو یہ ہے کہ پورا امریکن میڈیا اب اس خبر کو دکھا رہا ہے, اس کی وجہ سے ویسے ہی اب اس خبر سے ریلیٹڈ جتنی بھی چیزیں ہوں گی وہ نہ صرف یہ کہ انویسٹیگیشن کرنے والے اداروں کے پاس جائیں گی بلکہ امریکن میڈیا پہ بھی اب ان ساری چیزوں کو ڈسکس کیا جائے گا. وہ شخص جس کو گرفتار کیا گیا ہے اس شخص کے بارے میں اس کا ماضی کیا ہے, اور امریکہ کا سسٹم جو ہے عائشہ وہ ایسا ہے کہ یہاں ہر چیز ڈاکیومینٹڈ ہے. کوئی بھی شہری اپنی زندگی میں جو کام کرتا ہے اس کا ڈاکیومینٹڈ پروف پڑا ہوا ہے, وہ کس گھر میں رہتا تھا, کیونکہ وہ ایک گھر میں رہا ہوگا اور وہاں پہ اس نے ایک لیز سائن کی ہوگی, اور وہ لیز ایک قانونی پیپر ہے جو اس کے نام کے ساتھ جڑ گیا ہے. جیسے ہمارے پاکستان میں ایک نیشنل آئیڈینٹی کارڈ نمبر ہوتا ہے نا ہر شہری کا, ویسے امریکہ میں ایک سوشل سیکیورٹی نمبر ہوتا ہے ہر شہری کا, اور یہ سوشل سیکیورٹی نمبر اس شہری کی پہچان ہوتا ہے. تو ہم کوئی بھی کام کرنے جاتے ہیں, جیسے ہمیں گھر کرائے پر لینا ہے, گاڑی خریدنی ہے, ٹیلی فون یعنی سیل فون کا کنیکشن لینا ہے, جیسے وہاں پر آئی ڈی کارڈ ان ساری چیزوں کے لیے استعمال کیا جاتا ہے, تو یہاں پر سوشل سیکیورٹی نمبر استعمال کیا جاتا ہے. جس شخص کے پاس سوشل سیکیورٹی نمبر نہیں ہوتا اس کے بارے میں یہ کہا جاتا ہے کہ وہ امریکہ کے سسٹم میں ایگزسٹ نہیں کرتا, اور اگر آپ کو امریکن سوسائٹی میں رہنا ہے تو آپ کو ایس ایس این کی ضرورت لازمی ہوتی ہے. نارملی ایس ایس این یا سوشل سیکیورٹی نمبر ان لوگوں کے پاس نہیں ہوتا جو کہ اللیگل امیگرینٹس ہوتے ہیں, جو غیر قانونی طور پر یہاں رہ رہے ہوتے ہیں. بہرحال اب قوانین میں ترمیم کی جا رہی ہیں اور اس کے بعد غیر قانونی تارکین وطن جو ہیں ان کو بھی سوشل سیکیورٹی نمبرز الاٹ کیے جا رہے ہیں تاکہ ان کی پہچان مل سکے, پتہ چل سکے یہ کون ہے. تو یہ جو نمبر ہوتا ہے یہ ہماری کریڈٹ ہسٹری ہوتا ہے. ہر انسان نے اپنی زندگی میں جو کام کیے ہیں, کوئی لون لیا ہے, کوئی گاڑی خریدی تھی, کوئی لون پے نہیں کیا, کوئی کریڈٹ کارڈ کا بل پے نہیں کیا, کوئی گھر خریدا تھا, کہاں نوکری کی, کب تک نوکری کی, یہ ساری انفارمیشن اس سوشل سیکیورٹی نمبر سے پل کی جا سکتی ہے. تو اب
مطلب اس شخص ایک سٹرانگ سسٹم ہے جس میں ہر بندہ جو ہے وہ ای ٹو زی ان کے سسٹم میں ہے کہ وہ کرتا کیا, اس کی پریویس ہسٹری کیا.
بالکل, اس نے ٹیکس کتنا ادا کیا ہے جب سے ٹیکس اس پر لازم ہوا تھا, یعنی یہاں تک یہ انفارمیشن ساری کہ اس نے کس سال میں کتنا ٹیکس دیا تھا, کتنا اس نے ٹیکس ریٹرنز جمع کروائی تھیں, کتنا اس کو واپس کیا گیا, کیا کیا اس نے اپنے انکم ریسورسز شو کیے تھے, کتنی اس کی جابز تھیں, یہ ساری انفارمیشن اس کے اندر ہوتی ہے اور وہ کسی بھی وقت پل کی جا سکتی ہے. تو اب اس شخص کی ساری ہسٹری پل کی جائے گی, देखा जाएगा कि इसका एप्टीट्यूड क्या है, इसके हमसाये इसके बारे में क्या कहते हैं, इसकी फैमिली इसके बारे में क्या कहती है, जिस स्कूल में ये गया था वहां जो लोग थे वो इसके बारे में क्या कहते थे। तो यहाँ इन्वेस्टिगेशन बहुत बड़े पैमाने पर होती है और मीडिया अपने तौर से भी बहुत सी इन्वेस्टिगेशन करता है। जैसे उसके हमसायों को ढूंढना, ये मीडिया काम करेगा कि वो ये इन्फॉर्मेशन लेगा कि वो कहाँ रहता था और वो उसके मोहल्ले में चले जाएंगे और लोगों से जाके पूछेंगे जी अच्छा इसका बिहेवियर कैसा था, ये मिलने मिलाने में कैसा था, इसकी सोच कैसी थी, इसकी हरकतें कैसी थी। तो देर आर अ लॉट थिंग्स जो कि अभी सामने आनी है। और जैसे मैंने कहा कि पुलिस ज्यादातर बल्कि तकरीबन 100% कोई शायद एक आधा केस ऐसा भी हुआ हो जिसमें पुलिस ने ये कह लीजिए कि इम्तियाज बरता हो इन्वेस्टिगेशन में, लेकिन नॉर्मली पुलिस अपनी इन्वेस्टिगेशन में अपने तरीकेकार में नस्ल, रंग, मजहब, नाम के बुनियाद पर कोई इम्तियाज नहीं बरतती। तो मैडी ये आयशा का जो कमेंट था उसका हमने बड़ा तफसीली जवाब दे दिया।
इससे ज्यादा तफसीली जवाब हो भी नहीं सकता आतिफ, जितना आपने इसको डिटेल में बता दिया। वेल ये एक अच्छा एक इंफॉर्मेटिव प्रोग्राम भी है। वेल मैं आप लोगों को बताता चलूंगा, अपने लिसनर्स जो यहाँ के हैं अगर वो पार्टिसिपेट करना चाह रहे हैं तो आप मैसेज कर सकते हैं हमें, मोबाइल फोन के राइट मैसेज ऑप्शन में जाके 96 लिखिएगा, स्पेस दीजिएगा और उसे सेंड कीजिएगा 8282 पर, यानी कि 8282 पर। और अगर आप हमें कॉल करना चाहते हैं तो 0404011196 ये हमारा लाइव कॉल का नंबर। और चूंकि आज के हवाले से कुछ स्पेशल हमने, जिस तरह लास्ट प्रोग्राम में हमने एक सवाल रखा था, आज के प्रोग्राम में हमने कुछ स्पेशल सवाल नहीं रखा, बट अगर आप किसी भी किस्म का हमसे सवाल पूछना चाहते हैं एथिक्स में रह के तो उसका जवाब हम जरूर देने की कोशिश करेंगे, क्यों आतिफ?
जी बिल्कुल, जवाब देने की कोशिश करेंगे। और जैसे आज हमने थोड़ा सा एक जो अच्छी खबर है पाकिस्तानियों के लिए उस पर भी बात करनी है। पाकिस्तान ने प्रैक्टिस मैच जीता है इंग्लैंड के खिलाफ और अच्छी बात यह है कि मिसबाह उल हक ने उसमें दोबारा से बहुत ही जिम्मेदाराना बैटिंग करते हुए 91 स्कोर किया, जो कि बहुत ही अच्छा स्कोर है। तो इस बारे में भी बात करते हैं। और अब तो वर्ल्ड कप बस ये आ गया है।
मैं ये चाह रहा था कि आपने देखे होंगे जो टॉक शोज होते हैं ना, मतलब न्यूज भी हो अगर टॉक शोज भी हो उसमें जो ज्यादा अच्छी खबर होती है ना, अच्छी ज्यादा सनसनी केस खबर होती है उसको प्रोग्राम के लास्ट में लेकर जाते हैं। अच्छा। तो मैं ये सोच रहा था कि हम अपने ये वाली जो खबर है ना मैच वाली क्रिकेट से रिलेटेड, इसको हम अपने प्रोग्राम में लास्ट तक लेकर जाएंगे ताकि ये लास्ट में बताएं जाके, तब तक लोगों में सस्पेंस रहेगा।
अच्छा खैर, वो चूंकि हमने पहले इस आइडिया को डिस्कस नहीं किया इसलिए मैंने फिर ये कह लीजिए कि शुरू में ही बता दिया, लेकिन ये इतनी अच्छी खबर है कि इस पर जितनी बात की जाए वो कम होगी। और क्रिकेट कल हम बैठ के प्लान कर रहे थे, वीओए की जो वेब ऑडियंस है उसके लिए क्रिकेट का सेगमेंट हम शुरू कर रहे हैं इंशाल्लाह, जो कि बहुत जल्द शुरू हो जाएगा और ये डेली सेगमेंट हुआ करेगा। इसका टाइटल होगा स्कोर क्या है। तो वो सेगमेंट जब हम डिस्कस कर रहे थे अपनी टीम के साथ बैठ के, तो एक बात हमने ये सोची कि अगर पाकिस्तान की आबादी 20 करोड़ है ना, तो उसमें से 19 करोड़ तो लाजमी इस पूरे डेढ़ महीने में सिर्फ और सिर्फ क्रिकेट को फॉलो करेंगे और उनकी जिंदगी में कोई इतनी इम्पोर्टेंट चीज हो ना हो, लेकिन क्रिकेट इतना इम्पोर्टेंट है। बहरहाल इसके बारे में वापस आकर बात करते हैं। मैडी ने आपको बताया कि आप हमें टेक्स्ट मैसेजेस कर सकते हैं 282 पर, इसके अलावा लाइव कॉल्स कर सकते हैं 0404011196 पर, और अगर आप इंटरनेट के जरिए अपना पैगाम देना चाहें तो facebook.com/MohammedAtifVOA पर आके आप हमें अपना पैगाम भी दे सकते हैं। आपको ये भी बताते चलें कि नवीद इकबाल ने प्रोग्राम को फेसबुक के जरिए पसंद किया है। थैंक यू वेरी मच नवीद इकबाल, आपने हमारे प्रोग्राम को पसंद किया। और इसके साथ साथ हमारे पास और भी मैसेजेस जब आते रहेंगे तो हम शामिल करेंगे। बहरहाल अब वक्त है कि एक गाना प्ले किया जाए प्रोग्राम में, क्योंकि तकरीबन 11:30 बजे हम प्रोग्राम में एक और गाना लाजमी शामिल करते हैं। तो प्रोग्राम का अगला गाना है एंड आई एम गेसिंग दिस इज नींद आती नहीं बाय जुनून। बहुत ही खूबसूरत गाना है, बहुत ही अरसे से मैंने सुना नहीं था और आज मेरी नजरों के सामने आया तो मैंने सोचा कि खुद भी सुना जाए और आप सब लोगों को भी सुनाया जाए। तो एंजॉय द सॉन्ग एंड हैंग ऑन। आती नहीं सारी सारी रात, जुनून का ये गाना था जी। अगर जो जो बहुत ही यंग सुनने वाले हैं हमारे, उनको तो शायद याद नहीं होगा कि जुनून नाम का एक बैंड हुआ करता था पाकिस्तान के, रॉक म्यूजिक का बड़ा पायनियर बैंड समझा जाता है पाकिस्तान में, जिसके मेंबर्स थे।
अब जुनून तो मैंने काफी टूट फूट का शिकार हो गया हुआ ना,
अब जी तो, अब तो खत्म हो चुका है, बहुत अरसा हो गया, अब तो खत्म हो गया है, क्योंकि सलमान अहमद जी मेरी,
मैं कह रहा था कि अब तो तीन चार जुनून जो हैं वो उसमें इकट्ठे हो चुके हैं, हर बंदा जुनून के साथ ही कर रहा है। अच्छा आते मेरे पास एक मैसेज आया हुआ है माहम का, और वो कह रही है कि डोंट बी हैप्पी ऑन अ फर्स्ट विक्ट्री ऑफ पाकिस्तान, ये ऐसा ही करते हैं, बाद में हार जाएंगे। सो इस पे आप क्या कहना चाहते हैं?
मैं इनका नाम कैच नहीं कर सका, इन्होंने अपना नाम बताया, माहम। हाँ जी माहम, आपने जो कहा है उससे मैं मुत्तफिक हूं, लेकिन मेरा दिल नहीं कर रहा कि मैं उससे इत्तफाक करूं। बहरहाल क्रिकेट इज स्पोर्ट, कभी कोई जीतता है कभी कोई हारता है। ऑनेस्टली स्पीकिंग हमारी टीम खासी कमजोर है, अगर परफॉर्मेंस को देख के और पेपर को देख के बात की जाए तो पाकिस्तान फाइनलिस्ट नहीं है, एटलीस्ट जो फाइनल वर्ल्ड कप का खेला जाएगा अगर हम पेपर को देख के बात करें। हालांकि मेरी दिल की ख्वाहिश ये है कि पाकिस्तान उस फाइनल में शामिल हो, फाइनल खेलने वाली टीम हो, लेकिन अगर ऑन पेपर परफॉर्मेंस देखी जाए, टीमों की स्ट्रेंथ देखी जाए, तो पाकिस्तान एटलीस्ट मेरे ख्याल के मुताबिक, मेरे नजरिए के मुताबिक, मेरी राय के मुताबिक फाइनल खेलती नजर नहीं आती, क्योंकि बहुत ज्यादा बहुत ही मजबूत टीमें हैं, दो तीन ऐसी जो कि जिनमें न्यूजीलैंड सबसे पहले है। अगर कोई पाकिस्तान के साथ हमारी मोहब्बत को एक साइड पर अगर मैं रख दूं तो जो टीम मेरी फेवरेट है इस वर्ल्ड कप में वो है न्यूजीलैंड, और मेरे ख्याल में तीन टीमें ऐसी हैं जिनके दरमियान फाइनल होगा, और वो यानी इन तीन टीमों में से कोई दो टीमों के दरमियान फाइनल होगा, और वो तीन टीमें हैं न्यूजीलैंड, ऑस्ट्रेलिया एंड साउथ अफ्रीका।
एग्जैक्टली यही मतलब क्रिकेट लवर्स की और क्रिकेट एनालिस्ट की भी यही उनके हॉट फेवरेट टीम में यही तीन है। बट मैं आपकी एक बात पे डिसएग्री करूंगा आतिफ, वेरी सॉरी कि आप कह रहे थे कि मैं इनको पाकिस्तान को फाइनल में देखना चाहता हूं, बट मैं ये कहता हूं कि मैं फाइनल को जीतता हुआ देखना चाहता हूं, और चूंकि हम थोड़े से अग्रेसिव हैं पाकिस्तानी टीम के हवाले से। अच्छा ये एक अजीब सी बात है आतिफ, मैं हम लोग क्रिकेट के हवाले से इतने ज्यादा अग्रेसिव हैं पाकिस्तान, और चूंकि आज भी मैंने देखा है कि यहाँ पे रोड्स पे एक दो जगह पे फ्लैग्स लगी हुई थी लाइव क्रिकेट को दिखाने के लिए रोड्स पे, तो एक अच्छा जेस्चर भी है, बट हम दूसरी खेलों को इग्नोर किया हुआ है हमने, मतलब पता नहीं क्यों। हॉकी है
जी,
ठीक है स्क्वैश उसमें भी हम वर्ल्ड चैंपियन रहे हैं, हॉकी है उसमें भी हम वर्ल्ड चैंपियन रहे हैं, इन दो गेम्स को तो मैं कीनली जानता भी हूँ, और मैं ये मुझे कभी कभी देख के दुख होता है और परेशानी होती है कि हम इसको इग्नोर क्यों करते हैं, और क्रिकेट को ही क्यों इतना ज्यादा उस हवाले से इतने उसको पसंद करना शुरू कर दिया हुआ है, उसके लिए एक्टिविटीज भी करते हैं बट हॉकी एंड स्क्वैश के लिए हम लोग एफर्ट भी नहीं करते उसको आगे लेके आने के लिए, उस गेम को थोड़ा सा मीडियाटाइज करने के लिए, या उसके लिए कुछ ना कुछ एफर्ट करें, उसमें प्लेयर्स हमारे नहीं आ रहे, आखिर क्या वजह है, इसमें इस तरह का एटीट्यूड क्यों है हमारा?
जी आपने बिल्कुल दुरुस्त कहा है, स्क्वॉश हॉकी ये दोनों खेल ऐसे हैं जिनमें हमारी परफॉर्मेंस कभी बहुत ही अच्छी हुआ करती थी, लेकिन आहिस्ता आहिस्ता ये परफॉर्मेंस खत्म होती गई। پرفارمنس اس لیے ختم ہوتی گئی کہ دیکھیں پہلی چیز تو یہ ہے کہ فیسلٹیز کتنی ہیں. کرکٹ چونکہ ایک ایسا کھیل ہے جو کہ ایک بیٹ اور ایک بال سے 22 لوگ کھیل سکتے ہیں. ہاکی کے لیے ہر انڈیویجول کے پاس ہاکی ہونی ضروری ہے. اسکواش کے ریکٹس اور فیسلٹیز بہت مہنگی ہیں, ایک عام آدمی جا کے اسکواش نہیں کھیل سکتا, نہ ہی ٹینس کھیل سکتا ہے, اور اسی طرح کے کچھ اور جو ایلیٹ کھیل ہیں وہ نہیں کھیل سکتا. تو اس کے لیے فائنینشل ریسورسز ہونے بہت زیادہ ضروری ہوتے ہیں, سب سے پہلی بات تو یہ جی. اور اگر بچپن سے آپ ٹریننگ کرنا چاہتے ہیں تو پھر پیرنٹس کو یہ شوق ہونا چاہیے کہ ان کا بچہ اسکواش کھیلے یا ٹینس کھیلے یا ہاکی کھیلے. کرکٹ اور ساکر یعنی فٹ بال, یہ دو ایسے گیمز ہیں کہ محلے میں کسی بھی بچے کے پاس بیٹ بال اور فٹ بال ہو تو سارے لوگ اس سے مل کے کھیل لیتے ہیں. تو پہلی چیز تو یہ ڈفرینس آ جاتا ہے کہ لوگوں کی جو وسائل ہیں کیا وہ اس چیز پہ اسپینڈ کرنا چاہتے ہیں یا نہیں. فیسلٹیز, کرکٹ گلی محلوں میں کھیلی جا سکتی ہے, ہاکی بھی گلی محلوں میں کھیلی جا سکتی ہے, ساکر بھی گلی محلوں میں کھیلی جا سکتی ہے, اسکواش گلی محلوں میں نہیں کھیلی جا سکتی, اس کے لیے کورٹ میں جا کے کھیلنا لازمی ہے. اسکواش کے کورٹس ہی بڑے کم ہیں, مطلب تمام بڑے شہروں میں شاید اسکواش کے کورٹس بھی دستیاب نہیں ہیں. کچھ شہروں میں ہیں, اسلام آباد میں, لاہور میں, کراچی میں, پشاور میں. باقی شہروں کے بارے میں میرا علم اتنا زیادہ نہیں ہے اس لیے میں ان کے بارے میں اتنی بات نہیں کر سکتا. اور اسی طرح جو ہاکی کی فیسلٹیز ہیں, فیلڈز ہیں, آپ دیکھیے انٹرنیشنل ہاکی میڈی ٹرف پہ ہوتی ہے, ہمارے ہاں زیادہ تر جو فیلڈز ہیں ان میں ابھی بھی ٹرف موجود نہیں ہیں. تین چار فیلڈز ایسی ہیں جیسے ایک لاہور میں ہے, ایک کراچی میں ہے, اور شاید ایک حیدرآباد کی فیلڈ میں بھی ٹرف بچھا دی گئی ہے, تو ان میں ٹرف ہے. باقی ساری جگہوں پہ ہم وہی گھاس اور مٹی پہ کھیلتے ہیں. تو پھر جب ہم انٹرنیشنل لیول پہ جا کے ٹرف پہ ہاکی کھیلتے ہیں تو ہماری پرفارمنس ویسی نہیں ہوتی جیسی کہ باقی ٹیموں کی ہوتی ہے.
وہی بات آ جاتی ہے کہ یہ سپورٹیو ہینڈ جو ہے وہ ان کا ہونا چاہیے نا, جو کہ پاکستان, اب جیسے کرکٹ ہے, کرکٹ کو بھی تو ظاہری سی بات ہے فیسلٹیٹ کیا جاتا ہے نا. کرکٹ کے لیے بھی انویسٹمنٹس کرتے ہیں, گورنمنٹ کرتی ہے, پرسنل لوگ بھی کرتے ہیں, اور جو کہ کرکٹ کے شیدائی ہیں وہ خود کلبز بنا کے کرتے ہیں. تو اسی طرح میرے خیال میں کہ اگر ایک اسٹیپ, ایک یا دو اسٹیپس ایسے لے لیے جائیں جو ہاکی اور دوسری گیم ٹینس ہے, باکسنگ بھی ہے پاکستان, مطلب میں ہر طرح کی گیم جو ہے وہ اس کو فیسلٹیٹ اگر گورنمنٹ لیول پہ کیا جائے تو میرا نہیں خیال کہ اس میں لوگوں کا رجحان کم ہوگا, لوگوں کا رجحان اس میں زیادہ ہی ہوگا اگر ہمیں پلیٹ فارم دیا جائے.
جی آپ درست کہہ رہے ہیں, پلیٹ فارم کا ہونا بہت زیادہ ضروری ہے, لیکن اس کے ساتھ ساتھ ہمیں یہ بھی دھیان رکھنا چاہیے کہ کون سی گیمز اپنے ساتھ ریٹرنز لے کر زیادہ آتی ہیں. When it comes to cricket, تو اس میں پیسہ بہت زیادہ شامل ہے, اسی لیے جو باڈی ہے کرکٹ کی پاکستان میں یعنی پاکستان کرکٹ بورڈ, وہ زیادہ پیسہ لگاتا ہے کیونکہ اس کو آئی سی سی کی طرف سے بہت زیادہ پیسہ ملتا ہے. جب ہمارے پلیئرز کھیلنے جاتے ہیں تو آئی سی سی پلیئرز کو بہت زیادہ پیسہ دیتی ہے. ہاکی کی جو انٹرنیشنل ہاکی فیڈریشن ہے وہ اتنی امیر فیڈریشن نہیں ہے جتنی کہ کرکٹ کی فیڈریشن یعنی انٹرنیشنل کرکٹ کونسل ہے. تو وہ یہ بھی ایک بہت بڑا فیکٹر ہے اسپورٹس کے پروموٹ نہ ہونے کا یا اس کے بہت آگے نہ آنے کا. اسکواش چونکہ میں ویسے ہی جیسے پہلے کہہ چکا ہوں کہ وہ تو ایک بڑا ایلیٹ کھیل ہے, یعنی جس کو امیروں کا کھیل کہا جائے تو غلط نہ ہوگا, پاکستان کی حد تک ایٹ لیسٹ, تو اس لیے وہاں پر انعام تو بڑے ہوتے ہیں, لیکن یہ ہے کہ وہ اسکواش عام لوگوں کا کھیل بن نہیں پایا پاکستان میں کیونکہ فیسلٹیز ہی نہیں ہے, ٹریننگ نہیں ہے. اسکول میں تو آپ جس بھی اسکول میں جائیں وہاں ہاکی, فٹ بال اور کرکٹ کا کوچ تو مل جاتا ہے, اسکواش کا یا ٹینس کا کوچ وہاں پر نہیں ملتا. اس کے لیے آپ کو پرائیویٹلی یہ کوچنگ فیسلٹیز میں جانا پڑتا ہے یا ہائر کرنی پڑتی ہیں کسی پرائیویٹ کوچ کی سروسز, اور اس کے لیے آپ کو دوبارہ پیسہ دینا پڑتا ہے.
مطلب کافی کاسٹلی کھیل ہے ٹینس بھی اور اسکواش بھی. اینی وے ہمارے ساتھ عطر ہیں, عاطف, اینڈ وہ مبارکباد دے رہے ہیں پاکستانی ٹیم کو بھی, اینڈ سیئنگ یو بوتھ گائز آر ڈوئنگ ویری گڈ, سو تعریف کر رہے ہیں, تھینک یو سو مچ عطر ہمارے ساتھ دینے کا. اور سیکنڈلی ایک بات بتاتا چلوں, اگر آپ میسج کرنا چاہ رہے ہیں تو 96 اسپیس اپنا نام اور میسج اور سینڈ کر دیجیے گا 8282 پہ, جو کہ یہاں کے سننے والے ہیں سائیوال کے سراؤنڈ میں ہمارے فریکوینسی میں جو لوگ ہیں وہ میسج صرف سینڈ کر سکتے ہیں. اور اس کے علاوہ اگر آپ کال کرنا چاہ رہے ہیں تو 0404-0111-96 ہمارا نمبر ہے, اس پہ آپ ہمیں کال بھی کر سکتے ہیں. اینڈ آف کورس ہم سے کوئی بات کرنا چاہیں کسی بھی ٹاپک کے حوالے سے یا ایون ہماری تعریف بھی کرنا چاہیں تو وہ بھی کر سکتے ہیں.
جی ہاں بالکل کر سکتے ہیں. ویسے کرکٹ کی بات ہو رہی ہے تو مجھے یاد آیا کہ یونس خان کے بارے میں آج کل اب دوبارہ ذرا بہت زیادہ باتیں ہونا شروع ہو گئی ہیں, کیونکہ ایک وقت ایسا تھا کہ جب یونس خان کو کھلایا نہیں جا رہا تھا تو ہم سارے کہہ رہے تھے دیکھیں کرکٹ بورڈ یونس خان کو نہیں کھلا رہا, اب یونس خان کو ڈالا ہے ٹیم میں تو یونس خان पता नहीं क्या कर रहे हैं, समझ ही नहीं आ रही क्या कर रहे हैं।
ये ऐसा होता है आतिफ, देखें आज मैं वो वकार यूनुस का एक स्टेटमेंट पढ़ रहा था, उन्होंने वो बता रहे थे कि यूनुस खान जो बड़ा प्लेयर है, बड़ा प्लेयर बड़े मैच में ही चलता है। तो लेट्स सी, क्या यूनुस खान ओवरऑल बहुत अच्छा प्लेयर है, मैं मेरा पर्सनल ओपिनियन उसके बारे में बहुत पॉजिटिव है कि बहुत अच्छा प्लेयर है, बड़ा प्लेयर हमेशा बड़े मैच में ही चलता है। तो बाकी जो हमारे दूसरे प्लेयर्स हैं उनसे भी कोई हम लोग एक्सपेक्ट कर रहे हैं कि वो भी मे भी कोई अच्छा परफॉर्मेंस दे सके, बट मेरा जो जो कह सकते हैं कि एक फीलिंग्स है या मेरी होप है वो पाकिस्तान के साथ है कि इंशाल्लाह पाकिस्तान आगे भी जाएगा और जीत के भी आएगा। वो कहते हैं ना कि फेलियर इज अ नॉट क्राइम बट लो एम इज अ क्राइम, सो हमें एम लो नहीं करना चाहिए, हमें बड़ा सोचना है कि हमने जीतना है और हमने कप लेकर आना है। लेट्स सी, अब बाकी अल्लाह की मर्जी है कि अगर हमारी नसीब में हुआ तो फॉर श्योर वो हमें मिलेगा जरूर।
जी, नसीब के आगे तो किसी का जोर नहीं है और अल्लाह की मर्जी के आगे भी किसी का जोर नहीं है, लेकिन टैलेंट और मेहनत जो है वो अपने इख्तियार में है। बहरहाल इस पर मजीद बात करेंगे, लेकिन अभी एक और गाने की जानिब बढ़ते हैं और इस मरतबा हम आपके लिए जो गाना प्ले करने जा रहे हैं ये गाना है तेरे लिए है मेरा दिल, जुनैद जमशेद की आवाज है। ये भी एक बहुत ही पुराना गाना है, जुनैद जमशेद अब तो म्यूजिक को खैर आबाद कह चुके हैं लेकिन किसी जमाने में बहुत अच्छा गाते थे और उसी जमाने से ये गाना निकाल के लाए हैं हम आपके लिए एफएम 96 साहिवाल की फ्रीक्वेंसी पर। और इसके साथ साथ urdubio.com पर सुनने वालों के लिए हमारे साथ रहिए। मैं हूँ मोहम्मद आतिफ, वॉइस ऑफ अमेरिका के वॉशिंगटन स्टूडियो से फैसलाबाद में, मेरे साथ हैं मैरी।
होते हैं तो हम फासले दरमियां, हाँ हाँ तेरे लिए है मेरा दिल मेरी जान, होते हैं तो हम फासले
جنید جمشید کی آواز تھی. تیرے لیے ہے میرا دل میری جان, بہت ہی خوبصورت گانا آپ نے سنا. اور میری جانے سے پہلے, ہم گانے پر جانے سے پہلے ہم بات کر رہے تھے ہمارے بہت ہی ٹاپ بیٹسمین پاکستان کرکٹ ہسٹری میں, پاکستان کرکٹ ٹیم میں اس وقت جو سب سے بڑا بیٹسمین کنسیڈر کیا جاتا ہے وہ ہے یونس خان. اور یونس خان کی پرفارمنس آج کل نہیں چل رہی آسٹریلیا اور نیوزی لینڈ کی پچوں پر, لیکن جیسے آپ نے کہا جی کہ امید کرتے ہیں کہ آگے چل کر یونس خان پرفارمنس دیں. اور وقار یونس کی یہ اسٹیٹمنٹ, ویسے آپس کی بات ہے, مجھے بڑا اعتراض ہے اس پر, مجھے بالکل سمجھ میں نہیں آئی کہ بڑا پلیئر بڑے میچ میں ہی چلتا ہے, تو پھر چھوٹے میچوں میں بڑے پلیئر کو کھلانے کی ضرورت کیا ہے؟ چھوٹے پلیئرز کو چلا لیں, ان کو موقع دے دیں ان میچز میں کھیلنے کا. اور اگر اسی کو دیکھا جائے تو اس کا مطلب ہے کہ یہ حارث سہیل بڑے میچز میں نہیں چلیں گے. اس کے علاوہ احمد شہزاد ویسے تو کافی اچھا کھیلتے ہیں, لیکن پھر وہ بھی بڑے میچوں میں نہیں چلنے چاہیے کیونکہ وہ چھوٹے پلیئر ہیں. اس کے ساتھ ساتھ باقی جو ہم تین نئے بالرز لے کر گئے ہیں وہ بھی بڑے میچوں میں نہیں چلنے چاہیے کیونکہ وہ چھوٹے پلیئر ہیں.
بات یہ ہوتی ہے عاطف کہ ایک ٹرمینالوجی ہے کرکٹ کی, میں جب کھیلا کرتا تھا کرکٹ تب میرے بھی کوچز مجھے یہ کہا کرتے تھے کہ وہ ٹرمینالوجی یہ ہے کہ ایک بیٹس مین کو جب وہ اپنی پریکٹس اپنے میچ کھیلنے کے لیے جاتے ہیں نا, تو اس سے پہلے اپنا بیٹ سیدھا کرتا ہے. مطلب اس کو ایک بالر جو ہے وہ بال کروا رہا تو وہ بیٹ سیدھا کر رہا, تو ایسا ہی کچھ ہے میرے خیال میں یونس خان کے ساتھ بھی کہ اس کا بھی بیٹ سیدھا کروا رہے ہیں ہم لوگ. وارم اپ میچز میں دو میچز تو ہمیں جیت کے دکھا دیے ہیں, اب اس میچ میں بھی یونس خان کا ابھی بیٹ سیدھا ہو رہا ہے اور پہلا میچ جو ہے وہ انڈیا کے ساتھ ہے. سو آئی وش کہ مطلب پاکستان جیتے گا. And, میں بہت زیادہ اس کے لیے اگریسو بھی ہوں اور بڑا سارا دعاگو بھی ہوں, لیکن ایک بات آتی میں سانگ سے ریلیٹڈ کہوں گا. آپ نے بھی آپ جو نئے جمشید کا ٹریک پلے کریا, آئی جسٹ وانٹڈ ٹو ریکویسٹ یو کہ اعتبار بھی آ ہی جائے گا. اس گانے کے لیے میں نے کہا تھا کہ لاسٹ پہ اگر آپ یہ گانا اپنے لسنرز کو, ہمارے لسنرز کو سنا دیں, دیٹ وڈ بی ویری گڈ. اور یہ میرا موسٹ فیوریٹ ٹریک ہے جنید جمشید کا.
چلیے ہم ایسا کرتے ہیں کہ آج تو مشکل ہوگا کیونکہ یہاں پر جو سسٹم ہے اسٹوڈیو کا وہ ایسا ہے کہ اس میں چیزوں کو پہلے سے سلیکٹ کر کے لانا پڑتا ہے, تو ایٹ دس پوائنٹ اٹ از امپاسبل ٹو پلے اعتبار. لیکن یہ ہے کہ اگلے ہفتے ہم اعتبار بائی جنید جمشید ضرور شامل کریں گے اپنے پروگرام میں اور اپنی پلے لسٹ میں. اور اگلے ہفتے جو ہمارا ٹیوزڈے کا شو ہوگا اسی شو میں ہم آپ کے لیے اور باقی تمام سننے والوں کے لیے گانا پلے کریں گے. کمنگ بیک ٹو کرکٹ, جیسے آپ ابھی یہ کہہ رہے تھے نا کہ ان کا بیٹ سیدھا ہو رہا ہے, تو میرا جو انالیسز ہے وہ اب آج کل کی کرکٹ کے حوالے سے بڑا مختلف ہے. دیکھیے آج کل کی جو کرکٹ ہے نا, اب دیکھیے کل ہی ایک میچ میں نیوزی لینڈ نے 367 رنز سکور کیے ہیں. لیٹ می گو اینڈ سی وٹ از دا کریکٹ فگر. اور اس میں بہت بڑے بڑے پلیئر ہیں, اس میں برینڈن مکلم ہیں, اس میں مارٹن گپٹل ہیں, اس میں راس ٹیلر ہیں, اس میں ان کے جو پانچویں چھٹے اور ساتویں نمبر کے بیٹسمین ہیں وہ ہیں, اور پھر برینڈن مکلم کے بھائی ہیں نیتن مکلم, انہوں نے ڈیپتھ میں آ کے بہت اچھی بیٹنگ کی. تو اس وقت جتنی بھی بڑی ٹیمز ہیں جن کے بارے میں ہم پہلے بھی یہ پریڈکشن دے رہے تھے کہ وہ فائنل میں جا سکتی ہیں, جیسے آسٹریلیا ہے, اس کے علاوہ نیوزی لینڈ ہے اور ساؤتھ افریقہ ہے, ان کے پلیئرز اتنے اسٹرانگ ہیں, ان کی آپ جو ایوریج ہے کسی بھی پلیئر کے بڑے ہونے کا اندازہ اب کرکٹ میں اس کی ایوریج سے لگایا جاتا ہے کہ اس کے کیریئر ایوریج کیا ہے. جتنے بھی بڑے پلیئرز اس وقت بڑے کنسیڈر کیے جاتے ہیں نا میری, ان میں سب کے سب ایسے ہیں جن کی کیریئر ایوریج 50 سے اوپر ہے. ہمارے کسی بھی پلیئر کی کیریئر ایوریج 50 سے اوپر نہیں ہے میری. اس لیے
نہیں, میرا خیال ہے کہ آج مصباح کی وہ ایوریج دکھا رہے تھے ٹی وی پہ.
جی آپ اسٹرائک ریٹ کی بات کر رہے ہوں گے, ایوریج مصباح کی
اسٹرائک ریٹ 111 تھا اور ایوریج جو ہے میرے خیال میں 66 رنز ہے آئی تھنک.
نہیں جی آپ, میں معذرت کے ساتھ اس کو کریکٹ کرنا چاہوں گا کہ مصباح کی ایوریج 66 نہیں ہے. ایکچولی اس وقت انٹرنیشنل کرکٹ میں کوئی بھی پلیئر ایسا نہیں ہے جس کی ایوریج 66 ہو. ہائیسٹ جو ایوریج ہے وہ 59 ہے, اور میرا خیال ہے 59 की जो एवरेज है, अगेन आई एम नॉट श्योर, लेकिन मेरा ख्याल है कि 59 की एवरेज इस वक्त साउथ अफ्रीका के जो कैप्टन हुआ करते थे उनकी है. और इसके अलावा जो बड़े प्लेयर हैं, जैसे इंडिया से विराट कोहली है, जैसे साउथ अफ्रीका से इस वक्त डुप्लेसी हैं, और मैं साउथ अफ्रीका के एकदम से मेरे जहन से वो नाम स्लिप हो गया जिन्होंने अभी फास्टेस्ट सेंचुरी की है. जी 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 बिल्कुल बिल्कुल, एबी डिविलियर्स हैं, हाशिम मामला हैं, आप बिल्कुल सही कह रहे हैं.
एबी डिविलियर्स के बारे में मैंने कुछ दिन पहले मेरे एक दोस्त बता रहे थे कि ये बहुत सारी ऐसी गेम्स हैं, स्विमिंग है, जैसे हॉकी है, उसके साउथ अफ्रीका के नेशनल लेवल के प्लेयर है. और इन्होंने क्रिकेट जो है वो कहते थे कि वेरी सून स्टार्ट की थी, वो कहते थे कि क्रिकेट मेरा जुनून है, और अब देखें क्रिकेट में भी वो अपना कितना नाम बना चुके हुए हैं.
जी हाँ बिल्कुल, और बहुत सारे ऐसे प्लेयर्स आपको मिलेंगे जो कि एक नहीं बल्कि दो तीन मुख्तलिफ शोबों से मुंसलिक रहे हैं. जैसे न्यूजीलैंड के एक प्लेयर हुआ करते थे जेसी राइडर, अगर आपको याद हो, जिनके ऊपर एक लड़ाई उनकी हो गई थी अपने मुल्क में ही. वो एक बार में थे, वहां पर उनकी लड़ाई हो गई एक पब में, जिसके बाद उनको वो कोमा में चले गए थे और बहुत अरसा कोमा में रहे क्योंकि बहुत बुरी इंजरीज हुई थी उनको. तो जेसी राइडर अब क्रिकेट छोड़ के बॉक्सिंग में आ गए हैं और अब वो एमेच्योर बॉक्सिंग लड़ रहे हैं. इससे पहले भी वो एमेच्योर बॉक्सिंग में थे. तो इसी तरह से खासतौर पर ये जो दूसरे ममालिक की टीम्स होती हैं, इनमें लोग बहुत सारे और काम कर रहे होते हैं. न्यूजीलैंड के और बहुत सारे प्लेयर्स ऐसे हैं जो अपनी रेगुलर जिंदगी में कुछ और जॉब्स कर रहे होते हैं, बल्कि यूएई की टीम जो इस वक्त वर्ल्ड कप खेलने आ रही है उसमें सभी के सब लोग ऐसे हैं जिनकी रेगुलर 9 to 5 जॉब्स हैं. हमारे यहाँ तो चले हमारी खुशकिस्मती है कि हमारे क्रिकेटर्स फुल टाइम क्रिकेटर्स हैं. और मैडी, मिसबाउल हक की एवरेज से मुझे याद आ गया कि उनकी एवरेज का भी जिक्र कर दिया जाए, तो इस वक्त मिसबाउल हक की जो वनडे की करियर एवरेज है वो है 42.99 और उनकी जो टेस्ट एवरेज है वो है 49.15 और ये हाईएस्ट है. हमारी टीम में और किसी की भी इतनी एवरेज नहीं है, हत्ता कि यूनुस खान की एवरेज इतनी नहीं है. यूनुस खान की टेस्ट और वनडे एवरेज का अगर कंपैरिजन किया जाए और ये देखा जाए कि उन्होंने कितनी उनका जो करियर है वो कितना बड़ा है और उन्होंने कितनी इनिंग्स खेली हैं, तो मेरे ख्याल है यूनुस खान ने अपना डेब्यू किया था जहां तक मुझे याद पड़ रहा है शायद 1990s में किया था जहां तक मुझे याद पड़ रहा है. बहरहाल यूनुस खान की जो टेस्ट एवरेज है जी वो बहुत हाई है. यूनुस खान की टेस्ट एवरेज है 53.37 लेकिन उनकी वनडे एवरेज 261 वनडे मैचेस खेलने के बाद 31.56 है. 31.56 आजकल की क्रिकेट में इंतहाई लो एवरेज है, लेकिन क्योंकि हमारे पास और कोई ऑप्शन नहीं है इसलिए वी हैव टू गो विद यूनुस खान. ही हैज द एबिलिटी टू प्ले लॉन्गर इनिंग्स. उनकी एक अच्छी क्वालिटी ये है कि वो जब 20 रन्स बना लेते हैं तो उसके बाद उन रन्स को आगे लेके जाने में, उसको 50 में कन्वर्ट करने में वो खासे सक्सेसफुल होते हैं. इसके साथ साथ जब वो 80 कर लेते हैं तो उनके बारे में ये कहा जाता है कि उसके बाद वो तकरीबन अपनी 90% इनिंग्स में 80 को 100 में कन्वर्ट कर देते हैं. और इसी तरह अगर ODIs में यूनुस खान की परफॉर्मेंस का जायजा लिया जाए तो उन्होंने 48 यानी 48 हाफ सेंचुरी स्कोर कर रखी हैं, जो कि इस बात का सबूत है कि जब वो एक मरतबा विकेट पर खड़े हो जाते हैं तो वो लंबी इनिंग्स खेलते हैं. लेकिन प्रॉब्लम यह है कि जब तक वो लंबी इनिंग्स नहीं बना पाते, यानी शुरू के जो 10-20 रन होते हैं और शुरू की जो 30-35 बॉल्स वो खेलते हैं उसमें उनकी इनिंग्स बहुत ही शेकी होती है. और हम दुआ ये कर रहे हैं कि यूनुस खान की अब जो इनिंग्स हों वो अच्छी हों.
वेल बिल्कुल, मैं भी दुआ गो हूँ. और चूंकि हमारे पास टाइम शॉर्ट से रह गया, लास्ट गाना हमने प्ले करना है, उससे पहले मैं बिलाल और अहमद साहब का शुक्रिया अदा करूंगा, वो भी हमारे प्रोग्राम की तारीफ कर रहे हैं. सो आतिफ, उन्हें भी थैंक यू हमें कहना चाहिए कि ओवरऑल वो मतलब उन्होंने उनका मैसेज आया हो कि अब बात कुछ और थी और आज का प्रोग्राम जो है वो सारा क्रिकेट पे चला गया, सारा स्पोर्ट्स पे चला गया.
जी, आज के प्रोग्राम के सिर्फ आखिरी के जो 20 मिनट हैं वो स्पोर्ट्स पे गए हैं, उससे पहले तो हम यकीनन जो बात थी हमारे प्रोग्राम में जिससे हमने प्रोग्राम का आगाज किया था उसी के बारे में हमने बात की. लेकिन आप तमाम लोग जिन्होंने आज के प्रोग्राम में हमारा साथ दिया, आपका बहुत शुक्रिया. मैडी आपका भी बहुत शुक्रिया, आप हमारे साथ रहे इस प्रोग्राम में साहिवाल से। और सभी सुनने वालों को बता दें कि प्रोग्राम हर हफ्ते को मंगल और बुध को शाम में पाकिस्तान में रात 9 बजे से 10 बजे तक प्ले कर दिया जाता है। सॉरी, मेरे वर्ड्स इसलिए मिक्स हो रहे हैं कि मैं कुछ इंस्ट्रक्शंस दे रहा हूं और कुछ बात कर रहा हूं। तो ये जी आप सुनते हैं पाकिस्तान में हर मंगल और बुध की रात 9 बजे से लेकर 10 बजे तक। अगले हफ्ते आपसे फिर इस प्रोग्राम में मुलाकात होगी। और वॉइस ऑफ अमेरिका की उर्दू ट्रांसमिशन को सुनने वाले ये प्रोग्राम रिपीट ब्रॉडकास्ट में सुन सकेंगे सुबह पाकिस्तान में सुबह 6 बजे से लेकर 7 बजे तक। मोहम्मद आतिफ और मेडी को इजाजत दीजिए, अपना ख्याल रखिएगा, अल्लाह हाफिज।
Tere bin nahi la